तपाईँ एसबीएस नेपालीको साथमा हुनुहुन्छ। अरू रोचक सामग्रीहरूका लागि sbs.com.au/nepali जानुहोस्।
नमस्कार, एसबीएस नेपाली पोडकास्टमा तपाईँलाई स्वागत छ। म दिनिता रिसाल। अब कुरा गरौं सिडनीमा खुलेको एक नेपाली सामुदायिक केन्द्रको बारेमा। दक्षिणी सिडनीको रिभरवुडमा शुक्रबार जून 12 पीकहर्स्ट पार्क कम्युनिटी सेन्टरको आधिकारिक रूपमा उद्घाटन गरिएको छ। सन् 2019 सोच लगभग 7 पर्खाईपछि पूर्ण भएको छ भने समुदायका लागि पनि जुलाई महिनादेखि विभिन्न कार्यक्रम गर्न सो केन्द्र उपलब्ध हुने बताइएको छ। यो सामुदायिक केन्द्रका बारेमा थप, यसको स्थापनामा महत्वपूर्ण भूमिका खेलेको नेपालीज अस्ट्रेलियन एसोसिएशन एनएएका तर्फबाट ऋषि आचार्य र केन्द्र निर्माण भएको क्षेत्रमा सामुदायिक कार्यमा सक्रिय नेपालीज पेन्सहर्स्ट कम्युनिटीका अध्यक्ष लक्ष्मण श्रेष्ठसँग गरिएको कुराकानी र त्यस सम्बन्धी रिपोर्ट सुनौ सहकर्मी सुनिता पोखरेलबाट।
करिब 7 पर्खाईपछि दक्षिणी सिडनीको रिभरवुडमा सामुदायिक केन्द्रको उद्घाटन गरिएको छ। सन् 2019 तत्कालीन संघीय सरकारबाट $10,00,000 अनुदान पाएको पीकहर्स्ट पार्क कम्युनिटी सेन्टरका लागि राज्य सरकारको तर्फबाट $1,00,000 उपलब्ध गराइएको थियो भने काउन्सिलले पनि केन्द्रको विकासका लागि $1,30,000 सहयोग गरेको छ। यस केन्द्रमा समुदायका सदस्यहरू भेला भएर सिक्न, विभिन्न सामुदायिक कार्यक्रम गर्न र एक अर्कासँग जोडिन मद्दत पुर्याउने बताइएको छ। यस सामुदायिक केन्द्रका लागि संघीय सरकारको आर्थिक सहयोग हुँदा हुँदै पनि अवधारणालाई मूर्त रूप दिन भने वर्षौं लाग्नुमा अनुभवको कमी र अन्य विविध कारणहरू रहेको नेपालीज पेन्सहर्स्ट कम्युनिटीका अध्यक्ष तथा नेपालीज अस्ट्रेलियन एसोसिएसन एनएएका उपाध्यक्ष लक्ष्मण श्रेष्ठ बताउँछन्।
अब हामीले त्यही बेलामा काम गर्न सकेको भए 2019 अथवा त्यसको सेरो फेरोमा 1-2 वर्षमा काम गर्न सकेको भएदेखि त्यतिखेर ल्यान्ड पनि र भवन पनि, जस्तै एउटा म इक्जाम्पल दिन्छु, म हाम्रो यहाँ मन केसी, हाम्रो चाहिँ नि ग्लोबल भाइस प्रेसिडेन्ट अफ एनआरएनए मन केसी, अनि हाम्रो हरि श्रेष्ठ रिभरवुडमा, अनि प्रकाश पौडेलजी, हामीले मिलेर एनएका साथीहरू ऋषिजी, मधुजी, अनि उहाँहरूसँग मिलेर त्यो फन्ड एप्रुभ गरिसकेपछि एउटा बिल्डिङ हामीले हेऱ्यौँ। यो एनएएका साथीहरूले हामीलाई बिल्डिङ हेर्नुहोस् है भनेर भन्नुभयो र हामीले एउटा बिल्डिङ हेऱ्यौँ। यो बिल्डिङ चाहिँ कहाँ थियो भने यो ओल्ड पार्कको छेउमा, त्यतिखेर 980,000 बिक्री भयो, हामीसँग $1,000,000 फन्ड थियो। भीमसेन आचार्य हाम्रो गुरुजी उहाँले चाहिँ नि ल एउटा ठुलो ऊ गरौँ, धार्मिक कार्यक्रम गरौँ र फन्ड उठाउँ भनेर अनि हामीले त्यो हेऱ्यौँ। भन्नु मतलब त्यतिखेर त्यो त्यो समयमा आउँथ्यो तर हामीले समयमा काम गर्न सकेनौँ। अब जस्तै 2019 एप्रुभ भएको फन्ड 2026 आएर मात्रै सकियो, अनि यो लामो समयमा यो मनी, यो भनौँ न यसको चाहिँ भ्यालुएस, मनीको चाहिँ भ्यालु घट्दै गयो र हामीले किन्न सकिएन।
साथै यो ढिलाइका कारणले समुदायले आफ्नै स्वामित्वको भवन नपाएकोमा आफूले माफी माग्ने पनि उनले बताए।
अब यो पहिलो प्रोजेक्ट पनि भयो, कम्युनिटीसँग त्यत्रो ठुलो एक्सपिरियन्स पनि थिएन, अनि बिचमा आएर अब यो काम नहुनमा चाहिँ के हो भनेदेखि अब हामी नै भनौँ न हामी नै थियौँ फ्रन्ट लाइनमा, हामीले नै जिम्मेवारी लिनुपर्ने हुन्छ। अब यो समय पनि भएन होला टाइममा मिटिङ राख्ने, टाइममा काम गर्ने। अब त्यही त हामीले अब आफ्नो काम पनि गर्नु पर्यो, यतातिर कम्युनिटी काम पनि गर्नु पर्यो, अनि बिचमा कोभिड पनि आयो, तर पनि यति ठुलो यति लामो समय चाहिँ नै हुनु हुँदैन थियो। अब यो चाहिँ यसले चाहिँ अब विश्वास, अब कम्युनिटीले हामीलाई गरेको विश्वासमा चाहिँ अलिकति जति गर्नुपर्ने थियो त्यो गर्न सकिएन, र त्यो सकिएको भएदेखि सायद आफ्नो नाममा हुन्थ्यो होला। त्यसको त्यसको लागि चाहिँ नि म आफू प्रेसिडेन्ट भएको हुनाले म क्षमा चाहन्छु। अब नेक्स्ट टाइममा हामी यस्तो काम यसरी गर्दैनौँ, किनभने एउटा ठुलो लुज भयो हामीले अनरसिप।
साथै श्रेष्ठले यस कार्यमा सहयोग पुर्याउने सम्पूर्णलाई उनीहरूको मेहनत, समर्थन र मार्गनिर्देशनका लागि धन्यवाद दिएका छन्।
यसरी भनौँ न, हरेक ठाउँबाट हरेक साथीहरूको पोजिटिभ एटिच्युड, उहाँहरूको गाइडेन्सले गर्दाखेरि यो भनेको हाम्रो कम्युनिटी लगायत अरू सम्पूर्ण एनआरएनए भयो, एनए भयो, चाहिँ अरू सम्पूर्ण साथीहरू जो हुनुहुन्छ उहाँहरू सबलाई चाहिँ नि म आफ्नो तर्फबाट र हाम्रो कम्युनिटीको तर्फबाट सबैलाई धन्यवाद दिन चाहन्छु हजुरले यो कुरा चाहिँ एकपटक सुनाइदिनु होला उहाँहरूकोलाई पनि जुन टाइम दिनुभयो हरेक टाइममा उहाँहरूको योगदानको लागि चाहिँ हामी एकदमै नतमस्तक छौँ र उहाँहरूलाई हाम्रो चाहिँ कम्युनिटीको तर्फबाट उहाँहरूको योगदानको लागि सम्झेर धन्यवाद दिन चाहन्छु।
जे जस्ता अवरोधहरूलाई पार गर्दै सामुदायिक केन्द्र स्थापना भएको छ यसले संघीय राज्य र स्थानीय सरकारले समुदायसँग मिलेर महत्वपूर्ण भौतिक संरचना निर्माण गर्न सक्ने कुराको उदाहरण प्रस्तुत गरेको ब्याङ्क्स निर्वाचन क्षेत्रका सांसद सी सुनले बताएका छन्। त्यस्तै जर्जेस रिभर काउन्सिलकी मेयर एलिस बर्गले यो केन्द्र समुदायको बलियो पैरवी र सहकार्यको नतिजा भएको भनाइराखेकी छिन्। समुदायको अग्रसरतामा यस कार्य सम्पन्न भएको बताइँदा केन्द्र निर्माणका लागि सक्रिय भूमिकामा रहेको नेप्लिज अस्ट्रेलियन एसोसिएसन एनएएका पूर्व अध्यक्ष तथा हाल केन्द्रको सञ्चालन समितिमा आबद्ध ऋषि आचार्यले सामुदायिक केन्द्र निर्माणमा भएको ढिलाइ, सञ्चालन प्रक्रिया र यसबाट समुदायलाई पुग्ने फाइदाबारे बताएका छन्। अब आचार्यसँग गरिएको कुराकानी सुनौं।
यो ढिलाइले कस्तो प्रभाव पार्यो भन्नेबाट नै स्टार्ट गरौँ न।
यस्तो हो, अब हाम्रो नेपाली समुदाय अलिकति बढी भाइब्रेन्ट कम्युनिटी हो, हामी प्राय चाहिँ समुदायसँग सक्रिय हुन चाहन्छौँ, अब चाहे त्यो खेलकुद मार्फत होस्, कला संस्कृतिका माध्यम होस् अथवा साहित्यको मार्फत होस्, कुनै न कुनै रूपमा चाहिँ हामी जमघट गर्ने रमाउने हाम्रो समुदायको त्यो स्वभाव हो। त्यही कारणले गर्दा चाहिँ अब अस्ट्रेलियामा हाम्रो सङ्ख्या पनि बढ्दै गइरहेको छ, हाम्रो वृद्धि दर, जनसङ्ख्या वृद्धि दर पनि उच्च छ र हामीलाई चाहिँ एउटा नियमित रूपमा बैठक बस्ने हाम्रा गतिविधिहरू गर्नलाई चाहिँ यो इन्डोर भेन्यू चाहियो भनेर नेपाली अस्ट्रेलियन एसोसिएसनले अब धेरै अगाडिदेखि पैरवी गर्दै आएको थियो र यही क्रममा चाहिँ हामीले 2019 तत्कालीन फेडरल एमपी डेभिड कोलम्यानलाई नेपाली कम्युनिटी सेन्टर अथवा इन्डोर भेन्यू चाहिँ किन इम्पोर्टेन्ट छ भनेर हामीले भनेका थियौँ। त्यसपछि उहाँले नै एउटा एप्लिकेसन पठा भन्यो, त्यसपछि हामीले नेपाली अस्ट्रेलियन एसोसिएसनको तर्फबाट किन चाहिँ कम्युनिटी सेन्टर चाहियो, यसले के फाइदा पुग्छ समुदायलाई भन्ने बारेमा लेखेर अनि पोसिबल ठाउँहरू कुन कुन हुनसक्छन् भन्ने चाहिँ त्यहाँ त्यति बेलाको अभाइलेबल भेन्यूहरू लेखेर पठाएको थियौँ। त्यसमाथि अनि कार्यान्वयन भयो र त्यो एप्लिकेसन फेडरल डिपार्टमेन्टमा गयो। त्यसपछि त्यही 2019 1 million फन्डिङ चाहिँ नेपाली अस्ट्रेलियन एसोसिएसनको लागि कम्युनिटी सेन्टर बनाउनको लागि चाहिँ एप्रुभ भयो।
श्रोताबृन्द, सिडनीको पिकहर्स्ट पार्क कम्युनिटी सेन्टरबारे यो सामग्री जारी रहनेछ पडकास्टमा यो छोटो ब्रेक पछि।
अब त्यो कस्तो अलिकति ढिलाइ चाहिँ के कारणले भयो भन्दाखेरिमा त्यो $1 million फन्डिङ अन्तर्गतको चाहिँ त्यसमा केही शर्तहरू थियो। त्यो पहिलो शर्त चाहिँ के थियो भनेदेखि हामीले सुरुमा हाम्रो बुझाइ चाहिँ $1 million हामीले कुनै एउटा जग्गा अथवा घर किनेर त्यसलाई चाहिँ सामुदायिक केन्द्रमा परिणत गर्ने भन्ने हाम्रो सोचाइ भयो र त्यो अनुसार हामीले फन्डिङ एप्रुभ हुने बित्तिकै हामीले चाहिँ घर खोज्न थाल्यौँ। $100 million पेन्सन्समा हामीले घर पनि पायौँ होइन, तर अब त्यसपछि यो घर किन्छौँ भनेर हामीले डिपार्टमेन्टलाई पठाउँदाखेरिमा त्यहाँ चाहिँ फन्डिङमा के शर्त थियो भनेदेखि त्यो $1 million चाहिँ आधा जति पैसा चाहिँ जब क्रिएसन हुने खालको गतिविधिमा खर्च गर्नुपर्ने थियो। अब हामीले $1 million नै हालेर घर किनेपछि त त्यसले कुनै पनि किसिमको जब क्रिएट गरेन। त्यति बेलाको सरकारको लक्ष्य चाहिँ के थियो भनेदेखि कुनै पनि सरकारले गरेको अनुदानको लगानीले चाहिँ रोजगारी चाहिँ सृजना गरोस्। अब त्यसमा आधा जति 5 लाख चाहिँ हामीले जग्गा खरिद गर्न अथवा घरै खरिद गर्नलाई प्रयोग गर्न सक्छौँ, तर बाँकी 5 लाख चाहिँ त्यसले चाहिँ अब त्यहाँ कार्पेन्टरको जब, ब्रिकलाइनरको जब, इलेक्ट्रिसियनको जब अथवा कुनै पनि किसिमको चाहिँ रोजगारी सृजना गर्नुपर्छ, सिधै पुरै पैसा जग्गामा हाल्न पाइँदैन भन्ने हो। त्यसपछि अब हामीले फन्ड रेज गरेर चाहिँ गरौँ त भनेर लाग्यौँ अनि गोफन्ड लगायत विभिन्न भोलिन्टियरहरू मार्फत हामी सबैले पनि हालेर अलिकति पैसा जम्मा गऱ्यौँ। त्यो गर्दाखेरिमा पनि त्यति धेरै सोचे जतिको, किनभने फेरि त्यसको अर्को एउटा सर्त फन्डिङको सर्त के थियो भनेदेखि यो फेडरल चुनाव क्षेत्र, ब्याङ्क्स चुनाव क्षेत्रभित्रै त्यो बन्नुपर्ने भन्ने थियो। किनभने अब हामी अलिकति टाढा साउथ वेस्ट अथवा नर्थ वेस्टतिर गएको भए त्यतिमा पाउनु पनि सकिन्थ्यो होला, तर त्यसको सर्त चाहिँ फेरि ब्याङ्क्समै हुनुपर्ने भएको कारणले गर्दाखेरिमा त्यो कुरा पनि त्यतिले पनि सम्भव भएन। त्यसपछि अब अर्को विकल्प के हुनसक्छ त, किनभने हामी आफैले बनाउन नसक्ने भएपछि हामीले सहकार्य खोज्यौँ र त्यही क्रममा चाहिँ जर्जिजो काउन्सिलको सहकार्यको लागि प्रस्ताव गऱ्यौँ अनि त्यहाँको त्यो तत्कालीन मेयर केभिन ग्रिन भन्ने हुनुहुन्थ्यो उहाँसँग हामीले गएर मिटिङ पनि गऱ्यौँ अनि त्यसपछि काउन्सिलले हुन्छ हामी तिमीहरूसँग वन मिलियन छ भने हाम्रो केही बिल्डिङहरू छन् जुन चाहिँ प्रयोगमा आएको छैनन् पुरानो थोत्रो भइसकेको छ त्यसलाई रिफर्विस गरौँ र नै चलाउँ भन्ने कुरा भयो अनि त्यही मोडलमा हामी गयौँ र त्यसमा अब कोभिड आयो अनि सबै कामहरू अलिकति स्लो भयो र त्यो गर्दै जाँदाखेरिमा त्यही काउन्सिलसँगकै सहकारीको मोडललाई चाहिँ हामी सबैले पदाधिकारीहरू सबैले त्यसलाई चाहिँ मान्यौँ कार्यान्वयन गर्ने भनेर सहमति गऱ्यौँ र त्यही अनुसारको अगाडि बढ्दै जाँदाखेरिमा र अहिले आएर चाहिँ यो पिकस पार्क कम्युनिटी सेन्टर रेडी भएको छ। त्यो पहिले चाहिँ एउटा पुरानो स्काउट बिल्डिङ थियो, भत्केर थोत्रो भएको थियो, प्रयोगमा आएको थिएन कयौँ वर्षदेखि, त्यसलाई चाहिँ पूर्ण रूपमा भत्काएर त्यहाँ चाहिँ नयाँ कम्युनिटी सेन्टर बनेको छ अहिले।
यो कम्युनिटी सेन्टर बन्दाखेरि चाहिँ अब समुदायलाई यसले कस्तो हिसाबले चाहिँ फाइदा पुर्याउला अथवा त्यसको लाभ चाहिँ कसरी उठाउन सक्छन् समुदायले भन्ने बारेमा पनि बताइदिनु।
कम्युनिटी सेन्टरमा चाहिँ अहिले कस्तो छ भनेदेखि त्यसमा दुईवटा भाग छ। पहिलो अगाडिपट्टिको भागमा चाहिँ 100 अट्ने हल छ, जुन हल चाहिँ हामीले 800 देखि 1000 घन्टासम्म एक वर्षमा प्रयोग गर्न पाउँछौँ, जुन $40,000 भेन्यू हायर ग्रान्ट अन्तर्गत हामीलाई त्यो उपलब्ध छ। र पछाडिपट्टि चाहिँ 60 square meterको एउटा डिटाचेबल वाल भएको चाहिँ मिटिङ रुम छ र सानो एउटा अफिस रुम छ अनि किचन बाथरुमहरू सबै छ होइन। त्यो पछाडिपट्टिको भाग चाहिँ त्यो एनएएललाई पूर्ण रूपमा दिएको ठाउँ हो, त्यहाँ हामीलाई सधैँभरि 24 घन्टा हामीले त्यो प्रयोग गर्न पाउँछौँ। अगाडिको भागको लागि चाहिँ किनभने त्यो पुरै हल वर्षैभरि त हामी नेपाली समुदायलाई आवश्यक पनि छैन अनि खाली राख्नुभन्दा अगाडिको भागलाई चाहिँ त्यो हाइब्रिड मोडलमा अरू बहुसांस्कृतिक समुदायले पनि त्यसलाई प्रयोग गर्ने गरी 1800 देखि 1000 घन्टा चाहिँ एनएएले प्रयोग गर्छ, पछाडिको त सधैँ हामीलाई भइहाल्यो, अगाडिको भाग चाहिँ त्यसरी अनि बाँकी समय चाहिँ अरू समुदायले नै प्रयोग गर्ने भन्ने त्यो चाहिँ मोडलमा त्योलाई हामीले चाहिँ हस्ताक्षर गरेका छौँ। र अब त्यसमा चाहिँ अब मुख्य रूपमा के हो भने अघि पनि मैले भनेको थिएँ हाम्रो समुदायको एउटा इन्डोर मिटिङ भेन्यूको अभाव हामी सबैले भोगिरहेको छौँ र त्यसलाई पूर्णता दिनको लागि चाहिँ यो भएको हो र त्यहाँ अब गर्न सक्ने धेरै कुराहरू छन्। पहिलो कुरा त अब बनाउन यो न्यू साउथ वेल्समै मात्रै पनि झन्नै 100+ सामुदायिक संस्थाहरू छन्, हरेक सामुदायिक संस्थाले महिनामा एकचोटि बैठक बस्नुपर्छ, त्यसैले ती सामुदायिक संस्थाहरूले आफ्नो कार्य समितिको बैठक त्यहाँ आएर गर्न सक्नुहुन्छ। त्यसपछि अब हाम्रो विभिन्न खालका सामुदायिक गतिविधिहरू छन्, जस्तै भाषा विद्यालय सञ्चालन भइरहेको छ, नृत्य कक्षाहरू सञ्चालन भइरहेका छन्, त्यसै गरी अब यो खेलकुदका मार्सल आर्टका कक्षाहरू सञ्चालन भइरहेका छन् अनि अब युथ रिलेटेड विभिन्न कार्यक्रमहरू पनि भइरहेको छन् होइन। त्यस्ता कक्षाहरू त्यहाँ हामी गर्न सक्छौँ र सँगसँगै चाहिँ अब हाम्रो अभिभावकहरू जुन चाहिँ यहाँ बस्नुभएको छ स्थायी अस्थायी जो भए पनि उहाँहरू घरमा बसिरहनु भन्दाखेरिमा घरभन्दा बाहिर आएर उहाँहरूलाई अब नयाँ भएको कारणले गर्दा यहाँको चालचलन हामीले त्यहाँ सिकाउन सक्छौँ अनि विभिन्न खालको जस्तै अब नेपाली समुदाय लक्षित यहाँको सेटलमेन्टसँग सम्बन्धित इन्फर्मेसनहरू प्यारेन्टिङ सम्बन्धी हुनसक्छ, युथ सम्बन्धी हुनसक्छ अथवा विभिन्न हेल्दी लाइफस्टाइलका कुराहरू हुनसक्छन्, त्यो सम्बन्धी सूचना तथा जानकारी सम्बन्धी कार्यक्रमहरू चाहिँ त्यहाँ नियमित रूपमा हामीले अरू विभिन्न सर्भिस प्रोभाइडरहरूसँग मिलेर गर्न सक्छौँ भविष्यमा। र मुख्य गरी चाहिँ अब यो एउटा कम्युनिटी हबको रूपमा यसलाई अगाडि बढाउने हो र त्यसमा अब जति पनि हाम्रो स्थानीय समुदायहरू हुनुहुन्छ उहाँहरूसँगको सहकार्य र एउटा वाइडर ग्रेटर सिडनीमा बस्ने नेपाली समुदायको कम्तीमा पनि एउटा कार्य समितिको बैठक मात्रै भए पनि त्यहाँबाट गर्न सकिने र त्यो हललाई चाहिँ अलिकति बढी यो प्रविधिको हिसाबले पनि भर्चुअल मिटिङ गर्न सक्ने गरी त्यसलाई विकास गर्नलाई हामीले खोजिरहेको छौँ। अहिले खाली छ, त्यहाँ कुर्सीहरू पनि छैनन्, अब टेबलहरू पनि छैन, सबै कुरा त्यो जोड्नुपर्ने छ, त्यसको लागि पनि हामीले यहाँका स्थानीय काउन्सिल अनि स्टेट फेडरल एमपीहरूसँग कुरा गरिरहेको छौँ त्यो फन्डिङको लागि. त्यस्तो छ मुख्य रूपमा चाहिँ अब यसलाई एउटा कम्युनिटी हबकै रूपमा चाहिँ अगाडि बढाउने योजना छ.
हजुर, अब यसमा चाहिँ अब त्यही अनगोइङ कस्ट छ कि छैन, अब तपाईँहरूले काउन्सिललाई अब लिजमै लिएको भयो होइन, अब अनगोइङ कस्ट कति जति हुन्छ होला, अनि अब त्यो अब त्यही पहिला जुन सहमति भएको थियो कि त्यो पैसाबाट चाहिँ करिब 5 लाखबाट चाहिँ इन्कम अथवा रोजगारी जेनेरेट हुने खालको काम गर्नुपर्ने भनेर, अब त्यसको लागि चाहिँ कस्तो छ योजना?
त्यो सर्त त अब बनाउनुको लागि थियो, त्यो चाहिँ पुरा भइसक्यो, हामीलाई त्यो परेन. अब अहिले चाहिँ कस्तो छ भनेदेखि, अहिले 10 वर्षसम्मको लागि हामीलाई त्यो लिज एग्रिमेन्ट हामीले साइन गरेका छौँ, र त्यसमा चाहिँ पछाडिको भाग हामीलाई पूर्ण रूपमा निशुल्क छ, त्यो हामीले 10 वर्षसम्म चलाउन सक्छौँ. अगाडिको भाग पनि वर्षको 800 देखि 1000 घन्टा चाहिँ हामीले निशुल्क रूपमा प्रयोग गर्न सक्छौँ. त्यसमा अहिलेको अब काउन्सिलको दर चाहिँ परिवर्तन भइरहेको छ, र अहिले चाहिँ हामीलाई वर्षको $40,000 चाहिँ अगाडिको बराबरको चाहिँ अगाडिको भाग हामीलाई प्रयोग गर्न दिएको छ त्यो पेनिवायर ग्रान्ट अन्तर्गत. र अहिलेसम्म र त्यो $40,000 चाहिँ हामीले जस्तै अब कुनै एउटा उदाहरणको लागि एउटा फुटबल क्लबले अगाडिको भाग चाहिँ उनीहरूको एजिएम गर्नलाई 3 घन्टा चाहियो भनेर भन्नुभयो भने उहाँले चाहिँ एनए मार्फत त्यो अगाडिको भाग चाहिँ बुक गर्न सक्नुहुन्छ, र त्यसलाई त्यो चाहिँ अनि उहाँहरूले एनएलाई पे गर्नुहुन्छ. र त्यो जुन चाहिँ अब भनेको एनएले अगाडिको हल मात्रै भाडामा दिएर पनि वर्षको $40,000 चाहिँ कमाउन सक्छ, कमाउनु भने मतलब त्यो चाहिँ स्रोत बन्न सक्छ त्यहाँबाट. त्यो छ, तर अब त्यसमा अनि पछाडिको भागलाई पनि अलिकति सहुलियत दरमा, यदि अब किनभने संस्था पनि त चल्नुपर्छ, अनि फेरि त्यो पछाडिको भागको चाहिँ बिजुली पानी अनि त्यसको जति पनि लाइबिलिटी हुन्छ त्यो चाहिँ हामीले नै कभर गर्नुपर्ने हुन्छ. त्यो भएको भएर अलिकति यो दिगोपना भनौँ न, सस्टेनेबिलिटीलाई पनि हामीले हेर्नुपर्ने छ. नियमित रूपमा चल्ने त बन्नु पऱ्यो नि त.
हजुर,
त्यसको लागि चाहिँ अलिकति शुल्क पछि कम्युनिटी अर्गनाइजेसनहरूले बुकिङ गर्दाखेरिमा त्यसमा थोरै मात्र एउटा नेम एउटा भनौँ न थोरै शुल्क चाहिँ राख्नुपर्छ होला त्यो. र यसको लागि चाहिँ अहिले हामीले काम गरिरहेको छौँ, हामीले यो कम्युनिटी सेन्टर म्यानेजमेन्ट अपरेसनल प्लान बनिसकेको छ, र अपरेसनको लागि चाहिँ 10 सदस्यीय कार्य समिति पनि को प्रस्ताव गरेको छ, त्यसले अब चाँडै पूर्णता पाउँछ. अनि त्यसपछि चाहिँ अहिले पूर्ण रूपमा भेन्यु नै हामीलाई ह्यान्डओभर गरिसकेको छैन, यसको उद्घाटन मात्र भएको हो. अब त्यो पूर्ण रूपमा ह्यान्डओभर गरिसकेपछि र यो अपरेसनल प्लानले पूर्णता पाएपछि अनि अझ धेरै स्मुथली अगाडि बढ्छ.
अब सामुदायिक संस्थाहरूले त्यहाँनिर कुनै कार्यक्रम गर्ने सोच राख्नु भएको छ भने कहिलेसम्मको चाहिँ प्लानिङ गर्दा ठिक होला जस्तो देख्नु भएको छ, यसो अनुमान गर्दा?
जुलाईबाट त सुरु हुन्छ, जुलाई महिनादेखि चाहिँ कुनै पनि कार्यक्रम हाम्रो नेपाली सामुदायिक संस्थाहरूले अब गर्दै हुनुहुन्छ भनेदेखि चाहिँ त्यसको लागि त्यो भेन्यु चाहिँ उपलब्ध हुन्छ.
हजुर, हस् अन्त्यमा केही छ भन्न छुटेको कुराहरू यो कम्युनिटी सेन्टरको सन्दर्भमा?
अब यस्तो छ, हामी सबैले खोजेको सामुदायिक केन्द्रको अब विभिन्न अरू अस्ट्रेलियाका अरू राज्यहरूमा पनि भइरहेको छन्, यहाँ अस्ट्रेलियामै पनि अब ग्रेटर सिडनी मल्टिकल्चरल कम्युनिटी सेन्टरको अवधारणा अन्तर्गत काम पनि भइरहेको छ. अब हामीलाई यो भनेको चाहिँ एउटा हाम्रो एउटा सेन्स अफ बिलोङ्गिङ्सको रूपमा चाहिँ यो एउटा आफ्नोपन अथवा हाम्रो आफ्नो ठाउँ हो भन्ने खालको अलिकति भए नि अनुभूति दिने ठाउँ हामीले पाएको छौँ. अब यसलाई हामी सबै मिलेर त्यसलाई यसको बढीभन्दा बढी सदुपयोग गरौँ र समुदायलाई एकतामा बाँध्ने, समुदायलाई चाहिँ अब अलिकति बढी फाइदा हुने कुराहरूमा हामी अगाडि लागौँ. अब कतिपय कुराहरू चाहिँ यो मल्टिपल डिपार्टमेन्ट्सहरू यो सबैसँग डिल गरेर यहाँसम्म आइपुग्दाखेरिमा अलिकति ढिला भएको हो होइन, तर अब जुन ढिलै भए पनि हामीसँग हाम्रो एउटा पूर्वाधार बनेको छ, अब यसलाई चाहिँ हामी सबैले मिलेर सदुपयोग गरौँ.
र श्रोतावृन्द, सिडनीको रिभरवुडमा खुलेको पिक हर्स्ट पार्क कम्युनिटी सेन्टरबारे यो रिपोर्ट सुन्नुभयो सहकर्मी सुनिता पोखरेलबाट. यो सँगै हामी तपाईँलाई जानकारी गराउन चाहन्छौ कि यस रिपोर्टमा समावेश कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ताहरू स्वयंका हुन् र यी विचारहरूप्रति एसबीएसको समर्थन वा विरोध छैन. यस्तै थप कुराकानी र पडकास्टहरू प्रकाशित हुने बित्तिकै सुन्नका लागि आजै आफ्नो फोनमा एसबीएस अडियो एपलाई निशुल्क डाउनलोड गर्नुहोस् र भाषाहरूको सूचीबाट नेपाली छानी हामीलाई फलो गर्नुहोला. वा हामी तपाईँले पडकास्ट सुन्न रुचाउने एप्पल पडकास्ट, स्पोटिफाई लगायतका प्लेटफर्महरूमा पनि उपलब्ध छौं। अनलाइनमा एसबीएस नेपाली पडकास्ट भनी खोज्नुहोस्। सोसियल मीडियामा फेसबुक, एक्स र इन्स्टाग्राममा हाम्रो ह्यान्डल हो एसबीएस नेपाली, र युट्युबमा भने तपाईँले हाम्रा पडकास्टहरू र केही विशेष भिडियो सामग्रीहरू हेर्न सक्नुहुन्छ। हामी अन्य दक्षिण एसियाली भाषाहरूका साथ एसबीएस साउथ एसियन च्यानलमा उपलब्ध रहेका छौं। र केही सल्लाह, सुझाव एवं प्रतिक्रिया भएमा हामीलाई इमेल मार्फत सम्पर्क गर्नका लागि हाम्रो ठेगाना हो nepali.program@sbs.com.au।
यो जस्तै अन्य प्रस्तुति सुन्न चाहनुहुन्छ? एप्पल पोडकास्ट, गुगल पोडकास्ट, स्पोटिफाईमा हामीलाई खोज्नुहोस् वा तपाईँले पोडकास्ट सुन्ने अन्य सेवामा।